कार्यक्रम स्पोर्ट्स विकको 105 अंकमा तपाईँलाई स्वागत छ। म अर्जुन पोखेल। खेल क्षेत्रसँग सम्बन्धित कार्यक्रम स्पोर्ट्स विकमा हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल गतिविधि, खेल क्षेत्रका जानकारी अनि नेपाली खेलकुदको विकासका लागि भएका प्रयास लगायतका विषयमा केन्द्रित हुनेछौं। कार्यक्रम स्पोर्ट्स विक बुधबार बेलुकी 5 बजेको नेपाल खबरपछि 6 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशैभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कमा बुधबार राति 10 बजे पुनः प्रसारण हुन्छ। आजको कार्यक्रम स्पोर्ट्स विकमा हामी इण्डोनेसियामा चलिरहेको 18 एसियाली खेलकुदमा नेपालको प्रदर्शन, कृतिमानी धावक वैकुण्ठ मानन्दरको एसआर सम्झना अनि इङ्ग्लिस क्लब म्यान्चेस्टर युनाइटेडको नयाँ सिजन खराब यात्राबाट गुज्रिएको बारे एक सामग्री प्रस्तुत गर्छौं। साथमा हप्ताभरिका खेलकुदका गतिविधि त छँदैछन्। कार्यक्रम स्पोर्ट्स विक शुरू गरौं हप्ताभरिका खेलकुदका गतिविधिबाट।
दुई ओलम्पियन खेलाड़ी निशा रावल र शिरीष गुरूङ 18 एसियाली खेलकुदमा पहिलो खेलबाट विदा भएका छन्। दुवै रियो ओलम्पिक खेलेका खेलाड़ी हुन्। जकार्ता स्थित जिरोला वुङकानी स्टेडियमको जीसीसी हलमा मंगलबार बिहान भएको तेकान्दोको 67 केजी मुनिको तौलमा प्रतिस्पर्धा गरेकी निशा पहिलो खेलमै पराजित भइन्। यस्तै नेपाली पौडीमा शिरीषले हिट 2 प्रतिस्पर्धा गरेका हुन्। उनले 26.33 सेकेण्डमा पूरा गरेका थिए। आफ्नो हिटमा उनी तेस्रोमा रहे। समग्रमा 51 प्रतिस्पर्धी हुँदा शिरीष 46 स्थानमा रहे। एसियाडमा शिरीषको अरू 2 इभेन्टको खेल बाँकी छ।
एसियाली खेलकुदमा भारोत्तोलनतर्फ नेपाली खेलाड़ी सञ्जु चौधरीले 3 नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। मंगलबार भएको स्पर्धामा महिलाको 53 केजी मुनि तौल समूहमा उनले आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन्। उनले स्न्याच, क्लीन एण्ड जर्क र कुल गरी 3 स्पर्धामा कीर्तिमान बनाइन्। यद्यपि उनी 12 देश सहभागी स्पर्धाको अन्तिममा रहिन्। मंगलबार उनले स्न्याच तर्फ 72 र क्लीन एण्ड जर्क तर्फ 86 केजी भार वहन गरी कुल 158 केजीका साथ कीर्तिमान बनाएकी हुन्। यस स्पर्धामा घरेलु खेलाड़ी हिडिलिन दियाजले स्वर्ण पदक जितिन्। उनी भन्दा 1 केजी कम भार वहन गरेकी तुर्किमिनिस्तानकी क्रिस्टिना सेर्मेतोभले भने रजत पदक जितेकी छन्।
अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ज्ञातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लगाएको छ। कोजीलाई नेपाल प्रवेशमा रोक लगाएपछि यति बेला अखिल नेपाल फुटबल संघलाई नयाँ प्रशिक्षक नियुक्तिका लागि ठूलो दबाव बढ़ेको छ। पर्यटक भिसामा नेपाल बस्दै आएका र श्रम स्वीकृति बिना काम गरिरहेका कोजीलाई अध्यागमन विभागले गएको महिना नेपाल प्रवेशमा रोक लगाएको थियो। साफ मुखैमा आएका बेला मुख्य प्रशिक्षक नहुँदा नेपाली टीमलाई दबाव बढ़ेको हो, जसका लागि एन्फाले नयाँ प्रशिक्षकका लागि गृह कार्य शुरू गरेको छ। नयाँ प्रशिक्षक नियुक्त नभएसम्म नेपाली टोली सहायक प्रशिक्षक बालगोपाल महर्जनले हेर्नेछन्। समूह एमा रहेको नेपालले सेप्टेम्बर 4 पाकिस्तान विरूद्ध खेल्दै साफको शुरूआत गर्नेछ।
आउँदो सेप्टेम्बरबाट नेपालमा हुने 16 वर्ष मुनिको एएफसी महिला च्याम्पियनशीप फुटबल छनौट अन्तर्गत समूह ईको नयाँ खेल तालिका सार्वजनिक भएको छ। समूह ईबाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ एएफसीले मंगलबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो। सिरियाले नाम फिर्ता लिएपछि अब बाँकी 4 टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा नेपाल सहित फिलिपिन्स, म्यानमार र मलेसिया रहेका छन्। छनौटको सम्पूर्ण खेल हलचोक मैदानमा हुनेछ। समूहको विजेताले दोस्रो चरणमा प्रवेश पाउनेछ। यस्तै छनौटमा सहभागी 6 समूहका उपविजेता मध्ये उत्कृष्ट 2 टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन्। दोस्रो चरणको छनौटमा विजेता बन्ने 4 टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी 16 वर्ष मुनिको महिला च्याम्पियनशीपको यात्रा तय गर्नेछन्। फाइनल चरणमा 8 टोलीले खेल्नेछन्। आयोजक थाइल्याण्ड सहित जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणका लागि छनौट भइसकेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई सिटिजन बैंकले शुक्रबार सद्भावना दूत बनाएको छ। बैंकले आफ्नो ब्राण्ड प्रवर्धनका लागि ज्ञानेन्द्रलाई 1 वर्षका लागि अनुबन्ध गरेको हो। सम्झौता सकिएपछि अर्को वर्ष थप हुने सम्भावना पनि रहेको बैंकले बताएको छ। उपकप्तान मल्ल नेदरल्याण्ड्स विरूद्ध भएको नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने पहिलो खेलाड़ी बनेका थिए। 12 वर्षदेखि राष्ट्रिय टोलीमा निरन्तर खेलिरहेका मल्लले कर्पोरेट क्षेत्र खेलकुदमा लागे विकासमा सहयोग पुग्ने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले राष्ट्रिय टोलीका उपकप्तानलाई बैंकसँग जोड्न पाउँदा संस्थाको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने बताउनुभयो।
18 एसियाली खेलकुद एसियाड फुटबलमा जीतविहीन यात्रालाई निरन्तरता दिने क्रममा नेपाली राष्ट्रिय 23 वर्ष मुनिको टोली अन्तिम खेलमा आइतबार पाकिस्तानसँग 2-1 पराजित भएको छ। सन् 1982 पहिलो सहभागिता जनाएदेखि नै एसियाली खेलकुदको फुटबलमा जित दर्ता गर्न नसकेको नेपालले इण्डोनेसियाको बेकासी स्थित प्याट्रियट्स चन्द्रभागा रंगशालामा आत्मघाती गोलको मद्दतले अग्रता दिएको थियो। खेलको 12 मिनटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र गरेको हेडिङ बल पाकिस्तानी डिफेन्डर सहबाजी उनासलाई लाग्दै गोलमा परिणत भएको थियो। नेपालले एसियाली खेलकुद अन्तर्गत कुवेत विरूद्ध सन् 1982 पहिलो खेलमा गरेको गोलपछि कुनै अर्को गोल गर्न सकेको थिएन। एम बहादुर वाइबी घलेको गोलपछि नेपाल आइतबार पहिलो पटक गोल विहीन हुनु परेन। पहिलो हाफमा गोल गरेपछि पनि पाकिस्तानलाई दबाव दिएको नेपालले थप गोल गर्न भने सकेन। समूहको अर्को खेलमा भियतनाम जापानलाई 1-0 पराजित गर्दै समूहको शीर्ष स्थानमा रह्यो। समूहको तेस्रो स्थानमा रहेको पाकिस्तान पनि उत्कृष्ट चार अन्तर्गत तेस्रो स्थानको टोली बन्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो रहेको छ।
लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ। लन्डन स्थित सेलहर्स्ट पार्कमा सोमबार राति सम्पन्न एक मात्र खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई 2-0 हरायो। लिभरपुलको जितमा जेम्स मिल्नर र साडियो मानेले गोल गरे। बिसाका रातो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा क्रिस्टल प्यालेसका 10 खेलाड़ी खेलमा सीमित थिए। जितसँगै लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
यस्तै इङ्ग्लिस प्रिमियर लीग अन्तर्गत नयाँ सिजनको खेलमा म्यान्चेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ। घरेलु दर्शक माझ ब्राइटनले उत्कृष्ट खेलको नमूना प्रस्तुत गरेको थियो। ब्राइटनको शानदार प्रदर्शन सामु म्यान्चेस्टर युनाइटेड 3-2 गोलले निराश बन्यो। ब्राइटनले स्टार खेलाड़ीले भरिएको युनाइटेड विरूद्ध पहिलो हाफमै 3 गोल गरेको थियो। 27 मिनटमा ग्लेन मुरेले घरेलु दर्शकलाई खुशी तुल्याउँदै गोल गरेको 2 मिनटपछि नै सेन डफिलले अर्को गोल थपेका थिए। 34 मिनटमा रामेलु लुकाकुले गोल गरी अन्तर 2-1 झारे। यद्यपि 44 मिनटमा ब्राइटनले पेनाल्टी पायो जसलाई पास्कल ग्रसले सहजै गोलमा परिणत गरे। पहिलो हाफमा 3-1 अग्रता बनाएको ब्राइटनले दोस्रो हाफको अन्त्यसम्म युनाइटेडलाई गोल गर्ने अवसर दिएन र युनाइटेड 3-2 पराजित भयो। युनाइटेडले गएको सिजनमा पनि ब्राइटनसँग पराजय बेहोरेको थियो।
इङ्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम युरोपियन फुटबलको उच्च अवार्ड युएफए प्रेसिडेन्ट अवार्डबाट सम्मानित हुने भएका छन्। युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन युएफले बेकह्यामलाई युएफए प्रेसिडेन्ट अवार्ड दिने निर्णय गरेको हो। फुटबलमा पुर्याएको योगदानको कदर गर्दै युएफले बेकह्यामलाई यो वर्षको प्रेसिडेन्ट अवार्ड दिन लागेको हो। प्रेसिडेन्ट अवार्ड पाउने भएपछि बेकह्यामले आफूलाई गर्व महसुस भएको प्रतिक्रिया दिएका छन्। युएफले बेकह्यामलाई आगामी अगस्त 30 मोनाकोमा हुने विशेष समारोहका बीच यो अवार्ड प्रदान गर्ने जनाएको छ। इङ्ल्याण्डमा लिजेण्ड बेकह्यामले इङ्ग्लिस टोलीबाट 115 खेल खेल्दै 15 गोल गरेका छन्। 43 वर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा 10 लीग उपाधि सहित 19 ट्रफी जितेका छन्।
र युरोपियन फुटबल महासंघ युईएफएले वर्षको उत्कृष्ट 3 खेलाड़ीको सूची सार्वजनिक गरेको छ। युईएफएले सोमबार राति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व स्टार तथा अहिलेका युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले उत्कृष्ट 3 स्थान बनाएका हुन्। यो अवार्ड च्याम्पियन्स लीगको ड्रका बेला प्रदान गरिनेछ। युरोपका 80 प्रशिक्षक र 55 पत्रकारको मतका आधारमा 3 खेलाड़ीको सूची सार्वजनिक गरिएको हो। गत वर्ष यो अवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका थिए। उनले अहिलेसम्म 3 पटक यो अवार्ड जितिसकेका छन्। उत्कृष्ट 3 बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले भने स्थान बनाउन सकेनन्। मेस्सी 5 स्थानमा चित्त बुझाउन बाध्य भए। तपाईँ अहिले कार्यक्रम स्पोर्ट्स विक सुन्दै हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम स्पोर्ट्स विकमा यतिन्जेल हामीले 18 एसियाली खेलकुदमा नेपालको प्रदर्शन सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका गतिविधि प्रस्तुत गर्यौं। अब फेरि पनि एसियाली खेलकुदकै कुरा गरौं, तर केही पहिलेको। वैकुण्ठ मानन्दर नेपालका अहिलेसम्मकै अब्बल धावक हुन्। दक्षिण एसियाली खेलकुदका 3 संस्करणमा 16 जितेका धावक मानन्दरले एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए। कोलकातामा भएको दोस्रो दक्षिण एसियाली खेलकुदमा उहाँले बनाएको 2:15:03 दक्षिण एसियाली कीर्तिमान अहिले पनि कायमै छ। कुनै बेला एथलेटिक्समा एक छत्र राज गरेका जितबहादुर केसीलाई पनि टक्कर दिने व्यक्तिका रूपमा वैकुण्ठ मानन्दर उभिएका थिए। केसीसँगै मानन्दरले सन् 1976 क्यानाडाको मन्ट्रियलमा भएको 22 ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नुभयो। 18 एसियाली खेलकुदमा नेपालले निराशाजनक प्रदर्शन गरिरहेको बेलामा मैले धावक मानन्दरलाई त्यो बेलाको ओलम्पिक र एसियाड बारेको सम्झना सुनाउन अनुरोध गरेको छु।
अब त्यो बेला त हाम्रो शून्य नै थियो भनौँ न नेपालमा। अब हाम्रो समयमा त शून्य नै थियो कि कुनै अब कुनै पूर्वाधार कुनै ट्रेन भनेको एउटा प्रशिक्षकले हैन उसको पनि आफ्नो खुशीले गरेको थियो त्यो बेला मैले दौडाखेरि अब एकदम जे कुरामा पनि हाम्रो भौतिक सुविधा पनि अब आर्थिक सुविधा पनि कुनै पनि छैन नभए पनि मलाई एकदम खुशी गर्व लागेको छ किनभने त्यसले त्यो बेला पनि झन्डै नेपालको जनसङ्ख्या 1 करोड पुग्न लागेको थियो त्यो बेला नेपालबाट मैले प्रतिनिधि गर्न पाउँदा त्यो नै सबभन्दा मेरो जीवनमा ठुलो कुरा हो
अहिले जस्तो त्यस्तो प्रचार प्रसार पनि थिएन होला अहिले जति लोकप्रिय छ नि त्यो बेला त्यस्तो थियो
प्रचार प्रसार त पल्टकै थिएन दै पनि के भने धेरैजसो त्यो बेला ठुला बडाको छोराछोरी मात्रै खेल्ने र नेपाली सेना भनौँ न नेपाली सेना त्यस्तै अब बढी चाहिँ नेपाली सेनाबाटै चाहिँ आउँथ्यो खेलमा त्यो बेला पहिलोचोटि सायद मेरो विचारमा ओलम्पिक खेल्ने पहिलो सिभलियन भनी मै होला र त्यसपछि आएर राम्रो त्यसपछि त्यसमा चाहिँ के भने जितबहादुर केसेलाई हराउनु भनेको एउटा फलामको चिउरा चपाउनु जस्तै हो त्यो बेला जितबहादुरलाई हराउँदाखेरि मैले हराएर मैले गएँ त्यो बेलादेखि नै नेपालमा गर्नुपर्छ भनेर सुरुवात गरेको थियो त्यो बेला कस्तो थियो भने भर्खर रङ्गशाला बनाइराखेको थियो अनि त्यो बेला अब राष्ट्रिय खेलमा भाग लिन केही सुविधा नपाउने र त्यसपछि कुनै पनि खेल खेल्दाखेरि त अब हामीले पानी खानको लागि पनि समस्यै थियो पानी खानलाई यहीँ बाहिर बाहिर त्यो चिया दोकानहरूमा मागेर खानु पर्थ्यो कि हामीहरू दौडिन्थे खेल्थ्यौँ पानी खानु पर्यो यतै आउनु पर्थ्यो हामीलाई
अहिलेको जस्तो झन् डाइटको कुरा त परेको होइन
डाइटको त परै कुरा थियो त्यही पनि के छ भने पहिलेभन्दा त अहिले धेरै राम्रो छ त्यही पनि बाहिरको हेरेर यिनीहरूले जुन प्रशिक्षण गरिराखेको छ नि यिनीहरूले साइन्टिफिक सिस्टमली डाइनेमिकली त्यो म छिट्टो बुझेको छैन किन भन्दाखेरि अब आजभन्दा हामी जितबहादुर केसीले दौडेको मैले दौडे जति सरह दौडिरहेछ भनौँ न अहिले खेलाडी पनि अब हामी पनि त्यही सरह हामी त्यो 30 वर्ष अगाडि दौडेको सरै अहिले दौडिरहेछ भन्छ के को साइन्टिफिक ट्रेनिङ भयो हो के को डाइनामिक के को सिस्टमले ट्रेनिङ के को हाइजेनिकल ट्रेनिङ भयो मैले भन्न खोजेँ नेपाल धेरै नै विकास हुनुपर्ने थियो के भने त्यो कुरा चाहिँ नेपाल सरकारको पनि धेरै कमजोरी हो
नेपालको झण्डा लिएर त्यो मैदानमा उत्रदा चाहिँ आफूले देश सम्झेर गर्वले छाती चाहिँ कतिको ढुक्क
किन नभन्ने त्यो बेला जस्तो अब हामी मैले म त एक्लै बेलै भाग लिने म त एउटा नेपालमा एउटा म एउटा नेपालीले सम्पूर्ण नेपालीको प्रतिनिधित्व गरेको छु त्यहाँ कुनै जनजाति होइन एउटा कुरा हामी कुनै जनजाति होइन नि हामी नेपाल हो के हामी नेपाल भएर नेपालीको पनि त्यो नै मेरो लागि गौरव कुरा हो हरेक पाइला नेपाली हिँडिरहेको हुन्छ त्यो कुरा मैले आफूले मात्रै बोलेको भने त्यहाँ हरेक कुरा चाहिने मान्छेहरूले वाच गरिरहेको हुन्छ हामीलाई नेपालको मान्छे खेलाडीले कसरी हिँडिरहेछ कसरी खान्छ कहाँ जान्छ के जान्छ हरेक तपाईँ जस्तो पत्रकार हिँडिरहेछ अनि मलाई के भने त्यो बेला बिबिसी रेडियो होइन बिबिसी त्यहाँ चाहिँ टिभी यहाँ नेपालमा छैन त्यस्तो टिभीहरू आएर मलाई गर्दाखेरि अब उसले त सबै चिज हेर्छ लुगा कस्तो लगाएको छ जुत्ता कस्तो लगाएको छ सबै चिज हेरिरहेको हुन्छ क्या अनि उनीहरूले भन्छ क्या रियल खेलाडी भनेको जस्तो हामी जस्तो देश मात्रै हो अरे उनीहरूले भन्ने क्या मलाई क्या जस्तो नेपाल जस्तो बङ्गलादेश त्यस्तो राष्ट्रको मात्रै रियल खेलाडी हो यो हाम्रो खेलाडीहरू त त्यस्तो खेलाडी होइन अनि बिबिसी टिभीले पनि त्यस्तै भने क्या तपाईँहरू रियल खेलाडी तिमीहरू नै हो किन भन्दाखेरि कुनै साधन सुविधाहरू छैन नि
अनि त्यहाँ गएर उभिँदाखेरि चाहिँ मैले चाहिँ त अब केही गर्नुपर्छ भनेर जोस आउँदो रहेछ कि ओहो यति धेरै खेलाडी छन् म भन्दा बोल्या पनि होला भनेर अलिकति डरबराए
किनभने हाम्रो नेपालमा धेरै कमी कमजोरी हुँदाखेरि पनि हामीलाई आफूले गर्व लाग्छ किनभने हाम्रो नेपालमा त केही चिज छैन नि एउटा हामीले भनौँ न एक जोर अब धेरै कुरा माथि छ नि उनीहरूको त तपाईँको म कहाँ अब तपाईँको न्युयोर्कमा अमेरिका पुग्दाखेरि होइन कहाँको नेपालमा बसेको मान्छेले होइन अब जस्तो हामीले कल्पनै गर्न सक्ने चिज के देखेको छ कि कल्पनै गर्न सक्ने के अब जस्तो अहिले त्यो टावर भने त्यही बेला बनिसकेर टावरहरूमा गएँ जुन त्यो टावर
ट्विन
टावरमा त्यो टावरहरू चढेँ कहाँ कहाँ गएँ होइन अब त्यो स्ट्याचुहरू गएँ होइन कल्पनै गर्न सकेँ त्यही बेला देखेँ क्या तर के गर्व लाग्यो भने हाम्रो नेपालमा मैले के सोचेँ स्वर्ग देखेँ क्या त्यहाँको हेरेर है त्यस्तो ठुलो चिज देखेर पनि मैले त्यहाँ कुनै लाइफको सेप देखेन क्या हामी कहाँ त कहाँ हो कहाँ नि हामीलाई धेरै सुख छ नि त्यहाँ त्यसरी हिँड्दाखेरि मलाई धेरै गाली गरेँ के मलाई त्यसरी हिँड्नु हुँदैन अब के थाहा नि अब नेपालमा जस्तो हिँड्ने मान्छे त्यस्तै त हुन्छ नि बाहिर पनि अनि तिमीलाई यस्तो गर्न सक्छ तिमीसँग त्यो $50-60 $100 छ तिमीसँग भने तिमीलाई $20 लागि पनि मान्छे मार्न सक्छ यो देश यस्तो छ हाम्रो अमेरिका भनेको चिज त्यो हामीले तिनीहरूसँग गएर खेलको मान्छेसँग गएर सम्बन्धित मान्छेसँग हामी त विकास भएको छैन नि हाम्रो देश तिमीहरूको जस्तो देशमा 2 घन्टा 10 मिनटभित्र दौड्ने त छैन हामी नयाँ कुरा तयार गर्नु पर्यो नि भनेर हरेक कुरा गर्नु पर्यो कि गर्दाखेरि हामी तिनजना दौड्न
पाएन। कुटनीति पनि खेल कुटनीति पनि अहिले भन्दा त्यो बेला धेरै राम्रो
उनीहरूको राम्रो छ किनभने नेपालले गरे भने त तिनजना दौड्यो एउटा इभेन्टमा अनि मान्छेले विश्वासै गर्दैन कसरी हुन्छ एउटा इभेन्टमा दुईजना मात्रै पाउँछ हामी तिनजना दौडिदियो कि पछि अब अरू त 2-9 दौडेको छ हामीलाई अलिकति लाज हुन्छ नि अनि हामी चाहिँ चुवा लाएर अलि लाज दिँदाखेरि उनीहरूले हामीले बोलाएर तिमीहरू एकदम राम्रो गरेको छ तिमीले त पुरै गर्छ गर्दैन भन्ने पनि सोचेको थियो अरे उनीहरूले धेरैले नेपालको खेलाडी पुरै गर्दैन पुरै गर्दैन त्यस्तो सोचेको अब दिउँसो चाहिँ 2 बजे दौडाथ्यो काममा गर्मी छ होइन अनि दौडाखेरि अनि नेपालको विषयमा धेरै मान्छेले हामीले बोलाएर उनीको मान्छेहरूले बोलाएर हामीलाई यस्तो किसिमको हो तिमीहरू हाम्रो देशमा एकजना खेलाडी बराबर तिमीहरूको होल नेपालको खेल क्षेत्रमा खर्च गरेको छैन त्यो गर्दाखेरि हामीले अझ राम्रो गरेको छैन भनिरहेको छ। अब त्यहाँ त हामी त रमाएर बस्न पाएको छ सबै सुविधा छ स्विमिङ पुल स्विमिङदेखि लिएर तपाईँको दिनदिनै सेवा गरेको छ के चिज छैन होइन
भनेको त्यो बेला पनि डिफरेन्स त्यति धेरै थियो सुविधाको हिसाबले
सुविधा त्यो थियो नि होइन अब हामी त्यहाँ बसेँ तर हाम्रो लागि त धेरै ठुलो नि तर तिनीहरूको लागि त्यो सुविधा राम्रो भएन।
तपाईँले अघि नै भनिहाल्नुभयो अहिले साइन्टिफिक प्रविधि युज गरे अनेक गरे भनिरहनु भएको छ तर त्यो बेलाको ब्रेक अहिले पनि तोड्न
सकिरहेको छ
कसरी हेर्नु भएको छ अहिले
किन टोक्न सकेन भने एउटा हामीले केही गर्छु भनेर एउटा भीष्म प्रतिज्ञा म खेलेरै खेल नाम कमाउँछु भनेर जानु पर्यो अनि डोरारेमा जानु भने जस्तो जागिर पनि यता सिध्याउने यता खेल पनि सिध्याउने भनेर भएन म डक्टर पढ्छु भने डक्टरै बन्नु पर्यो डक्टर पढ्न सजिलो त छैन सजिलो छैन नि इन्डियर पढ्नु त सजिलो छैन त्यस्तै खेल क्षेत्रमा पनि तपाईँको लागेको एउटा धैर्यसँग एकदम लाग्नुपर्छ अनि मात्रै खेलमा राम्रो हुनसक्छ जस्तो अब नआएको पनि होइन एक दुईजना खेलाडी राम्रो पनि आएको यही नै केही राजनीतिमा बिग्रेको जस्तो राइन्द्र भण्डारी आयो राम्रो हो त्यो खेलाडी तर हामी साइन्टिफिक नभए पनि हामीसँग होइन डाइनामिक नभए पनि हामीले उहाँ जस्तो मान्छेलाई गर्न सक्यो भने वर्ल्डको ऱ्याङ्कमा पुर्याउन सक्छ क्या जस कति खाने कुरो पर्छ भन्ने कुरो मलाई थाहा छ नि कोक खानु हुँदैन मलाई थाहा छ यस्तो कुराहरू मैले ज्ञान लिइसकेँ नि त्यो जमानामै आजभन्दा 30 वर्ष अगाडि लिइसकेँ भने यो चिजहरू किन
हुनु पर्थ्यो नि
त्यो मान्छेले भोग्दै गएपछि थाहा हुन्छ कि आफूले गर्दै गएपछि मात्रै थाहा हुन्छ आफूले परेपछि मात्रै थाहा हुन्छ।
अनि अहिलेको खेलाडी चाहिँ किन यति धेरै नर्भस भएका जब उनीहरू मैदानमा उत्रिन्छन् उनीहरूको अनुहारमा त सबै डर मात्रै देखिन्छ नि तपाईँहरूको पालामा पुरानो भिडियोहरू हेर्दा
किनभने हामी कति खुसी हामी त्यो बेला एकदम खुसी छ त्यो देखिँदैन किनभने हाम्रो 30 वर्ष अगाडि जस्तो जितबहादुर केसी 2 घन्टा केसमा दौडिसक्यो जितबहादुर कहाँ 30 वर्षले भन्छ 40 वर्ष भयो होला 1972 उसले दौडिसक्यो 44 वर्ष अगाडि दौडिसक्यो त्यो बेला म ट्र्याक कम्पिटिसनमा दौडेको उसँग म चाहिँ थर्ड भएको अब मैले जान पाएन अन्त भक्तद्वार त्यो मात्रै गयो होइन अब त्यति वर्ष अगाडि ट्रायलमा दौडिसक्यो भनेपछि अहिलेसम्म हामी केही न केही रङसँग आइरहेको छु नि तर हामीबाट पनि उनीहरूले केही सिक्न पर्छ के खानुहुन्छ के खानु हुँदैन
खेलाडी त अब तपाईँहरूबाट सिकेनन् खेलाडीहरू पहिलाको जस्तो भएनन् तुलनात्मक हिसाबले सेवा सुविधा बढ्दा पनि खेलाडीले सुधार्न सकेनन् म्यानेजमेन्टका हिसाबले भन्नुपर्दा त्यो बेलाको सरकार
खेलाडीहरूलाई राम्रो प्रश्न नै भएन राम्रो गर्नै सकेन
मैले ठ्याक्कै भन्न खोजेको म्यानेजमेन्टका हिसाबले त्यो बेलाको
अहिलेको यो अहिलेभन्दा पहिले राम्रो छ उनीहरूले सुविधा मात्रै पाएको अलिकति पैसा अरू किसिम पाएको हो तर हामीले सुविधा नपाए तर उनीहरूको भन्दा सबै राम्रो हामीले पाएको छु क्या ट्रेन धेरै पाएको छु नेपाल अधिराज्यबाट छान्नु पऱ्यो नि हामीले त्यसबाट फिल्टर गर्दै 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 लास्टमा कतिजना राख्ने 20-25 जना राखेर तिनीहरूलाई क्याम्पमा राख्नु पऱ्यो वर्षौँ दिन राख्नु पऱ्यो।
वैकुण्ठ मानन्दहरूसँगको कुराकानीपछि अब अर्को प्रसङ्गतर्फ लागौं। 21 वर्ष कुनै न कुनै नेपाली फुटबल टिमलाई प्रशिक्षण दिएका राजुकाजी साक्यलाई अखिल नेपाल फुटबल संघ एन्फाले बिना कारण पदबाट हटाएको छ। साक्यले आफूले जीवनभरि नेपाली फुटबलको लागि संघर्ष गरे पनि एन्फा नेतृत्वले बिना जानकारी हटाएको भन्दै निकै गुनासो गरेका छन्। कान्तिपुर दैनिकमा प्रकाशित यो सामग्री अबको पालोमा। अहिले आएर बेकार फुटबल खेलेछु जस्तो लागिरहेको छ। बरु बुबाको व्यापार सम्हालेको भए अहिले गाडी चढेर हिँड्थे होला। देशका लागि गरेको यत्रो योगदान बेकार भयो जस्तो लागेको छ, राजुकाजी साक्यले भने। उनलाई अवकाश जीवनमा आएर पछुतो लागेको हो। एक मनले उनलाई फुटबलमा लागेकोमा पछुतो लागेको छ। पूरा जीवन खर्चेको यस खेलप्रति उनको लगाव अझै पनि बाल्यकालमा छँदा स्कूल छाडेर खेल्ने केटो जत्तिकै छ। त्यही पनि उनी फुटबल छाडेर कहीँ जान सक्दैनन् किनभने उनको रगतमै फुटबल बग्छ। भावुक हुँदै साक्यले आफूलाई सम्हाल्ने प्रयास गर्दै फुटबलमै समर्पित हुने दृढता राख्दै भन्छन्, मेरो मन मारेको भए पनि अझै हिम्मत छ, मैले एन्फामा नभए पनि व्यक्तिगत रूपमा देशलाई योगदान दिन एकेडेमी खोल्ने योजना बनाएको छु। नेपाली फुटबल बाहिर जाने केही सोच नभएकोले यही केही गर्नुपर्छ उनले भने। राष्ट्रिय फुटबल टोलीमा 17 वर्ष सक्रिय खेलाड़ी, खेल जीवनपछि 21 वर्ष अनवरत प्रशिक्षकको भूमिकामा नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेका हरेक सफलतामा महत्वपूर्ण भूमिका। साक्यलाई नेपाली फुटबलका सबैभन्दा सफल व्यक्तित्व हुन् भन्दा सायद कसैले प्रश्न उठाउला र? खेलाड़ी छँदा मैदानभित्र होस् या खेल जीवन सकेपछि प्रशिक्षकका रूपमा मैदान बाहिर, साक्य नेपाली फुटबलले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेका सबै सफलताका सारथी रहँदै आएका छन्। समग्र नेपाली खेलकुदकै लागि उदाहरण बनेका साक्यले आफ्नो पूरै जीवन फुटबलमा व्यतीत गरे, तर उनी साक्य वर्तमान स्थितिमा असामञ्जस्यमा छन्। उनी आफूलाई अन्याय परेको भनेर निकै मर्माहत छन्। पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा निकै सफलता हात पारेको नेपाली फुटबल टोलीका प्रशिक्षक रहेका साक्य अहिले च्यासल स्थित नेशनल स्पोर्ट्स सेन्टरमा भेटिन्छन्। सन् 2018 हुने एसियार तथा दक्षिण एसियाली फुटबल च्याम्पियनशीप साफका लागि गत पुसमा उनलाई 1 वर्षको करार दिइएको थियो। राष्ट्रिय टोली हाल 2 मुख्य प्रतियोगिताको तयारीमा व्यस्त रहँदा साक्य भने पछिल्लो 4 महिनादेखि टोलीसँग छैनन्। उनी नेपाली फुटबलसँग बेखबर जस्तै छन्। गत वैशाखमा अखिल नेपाल फुटबल संघ एन्फामा नयाँ नेतृत्वको आगमन भएसँगै साक्यले राष्ट्रिय टोलीको जिम्मेवारी वहन गर्न पाएनन्। एन्फाले उनलाई कुनै खबरै नगरी बाल गोपाल महर्जनलाई उनको स्थानमा जिम्मेवारी सुम्पियो। लेखा शाखाले तलब उपलब्ध नगराएपछि उनले आफू प्रशिक्षकबाट थाहै नपाएको जानकारी पाए। उनलाई एन्फाले अझैसम्म पनि औपचारिक रूपमा खबर गरेको छैन। एन्फामा यसअघि करारमा प्रशिक्षक नियुक्त गर्ने प्रचलन थिएन। त्यसअघि राखेपा अन्तर्गतका प्रशिक्षक काजमा खटाएर भत्ता दिने चलन थियो। एन्फाले करारमा प्रशिक्षक राख्ने निर्णय गरेपछि साक्यले पुसमा सम्झौता गरे। उनले सम्झौता अनुसार 3 महिनाको तलब पनि लिइसकेका थिए। नयाँ नेतृत्व आएपछि उनले तलब पनि पाएनन् र आफ्नो स्थानमा अर्कै व्यक्ति नियुक्ति भएको खबर पाए। प्रत्येक शनिबार एन्फामा हुने साप्ताहिक प्रशिक्षणमा त्यसपछि केही समय गए पनि त्यहाँको वातावरणले उनले त्यहाँ रहेर काम गर्ने सम्भावना देखेनन्। फुटबलको विकासमा अनवरत लागेका उनलाई एन्फाले अन्याय गरेको उनको बुझाइ छ। उनले अन्तर्राष्ट्रिय स्तरमा 3 पटक दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक तथा सन् 2016 एएफसी सोलिडारिटी कप उपाधि जित्नु नै औपचारिक सफलता हुन्। सन् 1984 पहिलो सागमा खेलाड़ीको रूपमा स्वर्ण जितेका साक्य सन् 1993 स्वर्ण जित्दा टोलीका कप्तान नै थिए। त्यसपछि सन् 2016 सागको स्वर्ण र सोलिडारिटी उपाधिमा उनले प्रशिक्षकको भूमिका निभाए। पछिल्लो 3 वर्ष राष्ट्रिय टोलीसँगै रहेका साक्यले साफ च्याम्पियनशीप जिताउने ठूलो ढोको राखेका थिए। साफ च्याम्पियनशीपकै लागि भनेर मैले एन्फासँग 1 वर्षको करार सम्झौता गरेको थिएँ। जापानी प्रशिक्षक गेउतुकी कोजीले पनि साफ च्याम्पियनशीपकै लागि आफ्नो करार लम्ब्याएका थिए। हामीले पछिल्लो 2 वर्ष यसकै तयारीका लागि दीर्घकालीन योजना बनाएर अघि बढेका थियौं। मेरो एकमात्र लक्ष्य साफ च्याम्पियनशीप जित्नु थियो, तर अब त्यो सम्भव भएन, साक्यले भने। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार साक्य राष्ट्रिय खेलकुद परिषद राखेपामा पनि जागिरे भएको र नयाँ नेतृत्वको टोलीमा नपरेका कारण प्रशिक्षक पदमा नरहेका हुन्। उहाँ राखेपाको कर्मचारी हुनुहुन्छ। नेपालको कानून अनुसार एकैजनाले 2 ठाउँको जागिर खान मिल्दैन। उनले थपे, हामीले नयाँ टीम लिएर आएका छौं र हाम्रो छुट्टै उद्देश्य छ। त्यसका लागि हामीले कोही व्यक्ति राख्नै पर्छ भन्ने जरूरी छैन। हाम्रो टोली बलियो बनाउन नतिजा देखाउने व्यक्ति हामीले राख्ने हो। वास्तविकतामा भने साकीले 2 वर्ष अघि नै राखेपाको प्रशिक्षक पदबाट अवकाश पाइसकेका छन्। उनले 2073 असार 4 गते सेवा छाडेका हुन्। उनकै स्थानमा हाल राष्ट्रिय टोलीमा रहेका प्रशिक्षक बाल गोपाल महर्जन भने राखेपामा मासिक ज्यालादारीमा आबद्ध छन्। उनले राखेपाबाट प्रति महिना 23,500 रूपियाँ बुझ्छन्। 2073 सालदेखि उनी राखेपासँग आबद्ध छन्। त्यस अघि पनि राखेपामा रहेका उनले 2072 असोजमा सेवा छाडेका थिए। महर्जनसँगै एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह विगत 1 दशक यता राखेपाको प्रशिक्षकका रूपमा कार्यरत छन्। 2063 सालदेखि मासिक ज्यालादारीमा रहेका सिंह 2068 यता भने करारमा छन्। साक्यका अनुसार चुनाव हुनु अघि नै नयाँ नेतृत्व आएको खण्डमा उनलाई हटाउने हल्ला चलेको थियो। चुनाव हुनु अघि नै नयाँ नेतृत्व आएको खण्डमा मेरो स्थान नरहने केही साथीले सुनाएका थिए। त्यो बेला पत्यार नलागेको भए पनि अहिले आएर थाहा पाए। मलाई औपचारिक जानकारी प्राप्त भएको छैन, तर एन्फाकका केही व्यक्तिले म सेवामा नरहेको बताएका छन्, उनले भने। कार्यक्रम स्पोर्ट्स विकमा अब अर्को प्रसंगतर्फ लागौं। संसारकै लोकप्रिय फुटबल लीग इंग्लिश प्रिमियर लीग फुटबल शुरू भइसकेको छ। धेरैजसो टीमले आफ्नो दोस्रो खेल पनि खेलिसकेका छन्। हरेक वर्ष उपाधिको दावेदार मानिने म्यान्चेस्टर युनाइटेडले पनि दुईवटा खेल खेलिसकेको छ। पहिलो खेलमा जित निकालेको युनाइटेडले दोस्रो खेलमा भने हार बेहोर्यो। खेलाड़ी किनबेचमा कन्जुसाई गरेको भनेर आरोप खेपिरहेको युनाइटेड कमजोर मानिएको ब्राइटनसँग 3-2 पराजित भएसँगै यो सिजन पनि युनाइटेडको प्रदर्शनलाई लिएर अनेक टीका टिप्पणी शुरू भएका छन्। सुनौ यो सामग्री। नयाँ सिजनका लागि खेलाड़ी सरुवा बजारमा चासो नदिएको भन्दै नयाँ सिजन कठिन हुने बताएका म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिनोको टोलीले इंग्लिश प्रिमियर लीगको दोस्रो खेलमा ब्राइटनलाई 3-2 नतिजा सुम्पिएपछि प्रशिक्षक दबावमा परेका छन्। क्लब व्यवस्थापनका साथै मिडफिल्डर पाउल पोग्बासँगको सम्बन्धमा चिसोपना आएको चर्चा चलिरहँदा सिजनको दोस्रो खेलमै भोगेको हारले माउरिनोमाथिको दबाव थप बढ़ेको छ। यस हारसँगै माउरिनोले अपनाएको रणनीतिमा समेत प्रश्न उठ्न थालेको छ। यसअघि रियल मड्रिडको प्रशिक्षण सम्हाल्दाको तेस्रो सिजन र चेल्सी सम्हाल्दाको दोस्रो सिजन क्लबलाई सोचे अनुरूप नतिजा दिलाउन नसकेको भन्दै माउरिनो बर्खास्तीमा परेका थिए। गत सिजन उपाधि विहीन बनेको माउरिनोको टोली बलियो बनाउन यसपल्ट सिजनमा सेन्ट्रल रक्षक अनुबन्ध गर्न क्लब व्यवस्थापनलाई आग्रह गरेका थिए, तर क्लबले सरुवा बजारमा खासै चासो नदेखाएको र त्यसका लागि यो सिजन आफूहरूका लागि कठिन हुने प्रतिक्रिया दिएसँगै माउरिनो र क्लब व्यवस्थापनको सम्बन्धमा तिक्तता आएको थियो। माउरिनोले रक्षा पंक्ति भरपर्दो नभएको बताइरहँदा युनाइटेडले रक्षक भिक्टर लेनहोफ र इकिरी बेल्लीको गल्तीमा ब्राइटन विरूद्ध पहिलो हाफमा 3 खाएको थियो। 25 मिनटमा ग्लेन मुरेको गोलमा ब्राइटनले अग्रता लिएको थियो। त्यसको 2 नै सेन डुफेले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारेका थिए। 34 मिनटमा रामेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत गरेका थिए। मध्यान्तर हुन 1 बाँकी हुँदा पास्कल ग्लोबले गोल गर्दै ब्राइटनको अग्रता 3-1 पुर्याएका थिए। इन्जुरी समयको 5 मिनटमा पोग्बाले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन। यसअघि गएको हप्ता पहिलो खेलमा लेस्टरमाथि 2-1 जित हातबार पनि पोग्बाले पेनाल्टीमै गोल गरेका थिए। तर क्लबका कार्यकारी उपाध्यक्ष इड वार्डले भने गत सिजन वोल्बी र लेन्डोफलाई भित्र्याउन 7,60,00,000 खर्चिएको भन्दै माउरिनोले उनीमाथि विश्वास नगरेको भन्दै उनको शैलीको आलोचना गर्दै आएका छन्। युनाइटेडको सेन्ट्रल रक्षा पंक्ति निकै फितलो देखियो, जुन इङ्ग्लिस प्रिमियर लीगमा महँगो साबित बन्न सक्छ। युनाइटेडका पूर्व खेलाड़ी ग्यारी नेभिलले भने खेलाड़ी सरुवा बजारमा सेन्ट्रल रक्षा पंक्ति भित्राउने असफल प्रयासले टोलीमा असर परेको हुन सक्छ। टोलीमा अहिले भएका 4 रक्षकको प्रदर्शनमा युनाइटेडले उपाधि जित्ने कुनै आधार देखिन्न। खेलाड़ी सरुवा बजारको अन्तिम दिन क्लबका उडवार्डले माउरिनोको योजना भन्दा पनि क्लबले दीर्घकालीन योजनाका बारेमा सोचिरहेको बताएका थिए। जनवरीमा क्लबसँगको सम्झौता 2020 लम्ब्याएका माउरिनोले जारी सिजन सुखद नतिजा दिनेमा क्लब आशावादी थियो। गत सिजन युनाइटेडले दोस्रो स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो। उडवार्डले माउरिनो र पोग्बा तथा एन्थोनी मार्सियल बीच सम्बन्ध राम्रो नभए पनि उनीहरूलाई क्लबमा राख्न चाहेको बताएका थिए। लगातार दोस्रो खेलमा कप्तानीको जिम्मेवारी पाएका पोग्बाले ब्राइटन विरूद्धको खेलमा भने टोलीको नेतृत्व गर्न सक्ने क्षमतालाई प्रमाणित गर्न सकेनन्। ब्राइटन जितका लागि आतुर थियो। पोग्बाले भने मैले आफ्नो जिम्मेवारीलाई न्याय दिन सकिन, यसअघि सिजन पूर्वको अभ्यास समयमा नफर्किएको भन्दै माउरिनोले सार्वजनिक रूपमै मार्सियलको आलोचना गर्दै आएका थिए। साथै क्लबले मार्सियलमाथि जरिवाना समेत तिराएको थियो। एलेक्सिस सान्चेज चोटका कारण मैदान बाहिर रहने भएकोले पहिलो रोजाईमा स्थान बनाएका मार्सियलले आफूलाई प्रमाणित गर्न भने पुनः एकपटक असफल भए। युनाइटेडले अर्को हप्ता घरेलु मैदान ओल्ड ट्र्याफोर्डमा टोटनह्यामलाई आतिथ्यता प्रदान गर्नेछ। यो सामग्रीसँगै हामी कार्यक्रम स्पोर्ट्स विकको अन्त्यतिर आइपुगेका छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र मोबाइल एप्लिकेशनबाट संसारभर एकसाथ प्रसारण भइरहेको कार्यक्रम स्पोर्ट्स विकको आजको अङ्क तपाईँलाई कस्तो लाग्यो? तपाईँका विचार तथा सल्लाह सुझाव उज्यालोको फेसबुक पेज वा ट्विटरमा पनि दिन सक्नुहुनेछ। अर्को बुधबार बेलुकी 5 बजेको नेपाल खबरपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदसँग सम्बन्धित विभिन्न सामग्री समेटिने कार्यक्रम स्पोर्ट्स विकमा हाम्रो भेट हुने नै छ। नेपाली खेल र खेलाड़ीसँग सम्बन्धित यो गीत छाड्दै आजको कार्यक्रमबाट साथी मदन पौड्यालसँगै म अर्जुन पोखरेल पनि विदा हुन्छु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
संस्कृति न हामी चिन्हारी।